وفاء وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. كلا بل تحبون العاجلة وتذرون الآخرة وجوه يومئذ ناظرة إلى ربها ناظرة ووجوه يومئذ باسرة تظن أن يفعل بها فاقرة. كلا إذا بلغت التراقي وقيل من راق وظن أنه الفراق والتفت الساق بالساق إلى ربك يومئذ المساق فلا صدق ولا صلى ولكن كذب وتولى ثم ذهب إلى أهله يتمطى. أولى لك فأولى ثم أولى لك فأولى أيحسب الإنسان أن يترك سدى ألم يك نطفة من مني يمنى ثم كان علقة فخلق فسوى فجعل منه الزوجين الذكر والأنثى أليس ذلك بقادر على أن يحيي الموتى. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو ایک لمبے گیپ کے بعد ہم اس کلاس کو ریزیوم کر رہے ہیں. پچھلے دو ہفتے بعد ہماری کلاس نہیں ہو سکی ہیں معلومات سالکات آن لائن تفسیر کلاس. تو اس میں سورۃ القیامہ ہی کی تفسیر چل رہی ہے. تو یہ جو آخری حصہ تھا اس کی تفسیر پڑھنی ابھی رہ گئی ہے. تو ہم جو ہیں ان آیات کا ترجمہ اور خلاصہ تفسیر پہلے پڑھ لیتے ہیں پیج نمبر 621 کے اوپر، کیونکہ یہ ہم نے نہیں پڑھا تھا پورا. تو 621 کے اوپر تقریباً درمیان صفحے میں سے جہاں اللہ تعالیٰ منکروں کو خطاب فرماتے ہیں. اے منکروں، انسان کا اعمال متقدمہ و متأخرہ پر مطلع کیا جانا قیامت میں ضرور ہے، اور جیسا تم سمجھ رہے ہو کہ قیامت نہیں ہوگی. ٹھیک ہے، یہ تو تفسیر ہو گئی بریکٹس کے اندر نا، کہ یہ ضرور سے جو کچھ اس نے پہلے کیے ہیں اور جو وہ ساتھ لے کر کے جا رہا ہے، جو بھی متقدمہ اور متأخرہ کی مختلف تفسیریں علماء نے بیان کری ہیں، تو سارے کے سارے اعمال، ٹھیک ہے، مطلب یہ ہوا کہ جو کچھ اس نے کیا ہے سب کا سب وہ اس کو بتایا جائے گا. تو کیا فرماتے ہیں؟ کلا اذا بلغت التراقی، نہیں کلا بل تحبون العاجلہ وتذرون الآخرہ. ہاں تو ہرگز نہیں، ہرگز ایسا نہیں، اور نہ تمہارے پاس اس نفی کی کوئی دلیل ہے، بلکہ صرف بات یہ ہے کہ تم دنیا سے محبت رکھتے ہو اور اس محبت میں منہمک ہو کر آخرت سے غافل ہو اور غفلت کے سبب اس کو چھوڑ بیٹھے ہو. ٹھیک ہے، یعنی تم جو انکار کرتے ہو نا علماء کی باتوں کا، رسولوں کی باتوں کا، تو اس کا مطلب یہ نہیں ہے، اس کی وجہ یہ نہیں ہے کہ تمہیں ان کی بات سمجھ میں نہیں آتی یا ان کی بات میں تمہیں کوئی جینوئن پرابلم نظر آتی ہے کہ یہ تو بات ہی ٹھیک نہیں کرتے، انکنسسٹنٹ باتیں کرتے ہیں، کبھی کچھ کہہ رہے ہیں کبھی کچھ کہہ رہے ہیں، یا یہ کہ یہ قول و فعل کے اندر ان کے تضاد ہے اس وجہ سے ہم ان کی بات نہیں مانتے، ہے نا، یا یہ کہ کرپٹ لوگ ہیں، ہے نا، یہ مولوی لوگ جو ہیں تو کرپٹ لوگ ہیں، کرپشن کرتے ہیں اس وجہ سے ہم ان کی بات نہیں مانتے. نہیں، یہ کوئی وجہ نہیں ہے، ٹھیک ہے نا، نہ تو مولوی کرپٹ ہے نہ مولوی جو ہے وہ انکنسسٹنٹ بات کرتا ہے، بلکہ تمہارے بات نہ ماننے کی وجہ صرف اور صرف یہ ہے کہ تم دنیا سے محبت کرتے ہو. رائٹ، صرف اور صرف دنیا کی محبت وہ چیز ہے کہ جو کہ تمہیں بات ماننے سے روکتی ہے. ٹھیک ہے نا، اب جب ہمیں یہ اصول سمجھ میں آ گیا، اگر یہ اصول سمجھ میں آ گیا تو پھر یہ جس طرح کفار پہ اپلائی ہوتا ہے بالکل اسی طریقے سے ہمارے اوپر بھی اپلائی ہوتا ہے، اس لیے کہ ہم بھی مان کے نہیں دیتے، سن سن کر کے سن ہو جاتے ہیں، جیسے کہ پیرالائز ہو جاتا ہے نا ایک بندہ، پیرالیسس جس کے اوپر گرا ہوا ہوتا ہے، تو اس کو آپ سوئی چبھوئیں اس کو کچھ پتہ ہی نہیں لگتا، ہے نا؟ جیسے آپ کا پیر، آپ مراقبے میں کبھی بیٹھی ہوں گی انشاءاللہ، کبھی بیٹھی ہوں گی، تو مراقبے میں اگر آپ دو زانوں ہو کے بیٹھے ہیں یا تشہد کی حالت میں ہی اگر آپ بہت لمبی دیر بیٹھ جائیں تو آپ کے جو بدن کا وزن پڑتا ہے نا ٹانگوں کے اوپر، تو پھر آپ جب اٹھتی ہیں تو ٹانگیں ہوئی بھی ہوتی ہیں سن، ہے نا؟ اور وہ ایسی سن ہوئی بھی ہوتی ہیں کہ پھر پتہ ہی نہیں لگتا کہ ٹانگ کدھر ہے، ہے نا؟ وہ چپل میں ڈالتے ہیں تو پتہ نہیں لگتا کہ اوپر سے وہ ٹانگ کو کھینچ رہے ہوتے ہیں، پھر اس کو کہتے ہیں سن ہو جانا۔ سن ہو جانے کا مطلب یہ ہے کہ اس کے اوپر آپ کچھ کریں آپ کو کوئی اثر ہی نہیں ہوگا، جیسے کہ آپریشن ہوتا ہے نا تو وہ کیا کہتے ہیں اس کو، انستیزیا جب دے دیتے ہیں نا تو پھر کچھ بھی نہیں پتا لگتا کہ کیا ہو رہا ہے، ہے نا؟ تو یہ ہم کیوں ہو جاتے ہیں سن سن کر کے، سن کیوں ہو جاتے ہیں؟ صرف دنیا کی محبت کی وجہ سے، ٹھیک ہے؟ دنیا کی محبت تو ہمارے ساتھ بھی ہے جیسے کہ ان کافروں کے ساتھ تھی، بس تھوڑا سا انٹینسٹی کا فرق ہے، اور فرق یہ بھی ہے ہمارے ان کے درمیان، فرق یہ بھی ہے کہ ہم جو ہیں وہ رسول کا انکار نہیں کرتے الحمدللہ، ٹھیک ہے؟ کہ یہ رسول تو ہیں ہی نہیں اور یہ تو نعوذ باللہ غلط باتیں کرتے ہیں، اور چونکہ رسول کا انکار نہیں کرتے اس وجہ سے مسلمان کہلاتے ہیں، ٹھیک ہے؟ لیکن وہ لوگ جو ہیں وہ رسول کا انکار کر دیتے تھے۔ تو دنیا کی محبت، حب الدنیا رأس کل خطیئۃ، ٹھیک ہے نا؟ اس حب الدنیا سے توبہ کرنا جو ہے وہ ضروری ہے، ورنہ عالمہ کورس کرنے سے کوئی فائدہ نہیں ہوگا، ٹھیک ہے؟ عالمہ کورس کر لینا، تفسیر کی کلاس اٹینڈ کر لینا، فلانا کر لینا، ڈھنگانا کر لینا، اس سے فائدہ نہیں ہوگا اگر حب الدنیا نہیں نکلی نا دل سے، ٹھیک ہے؟ تو اب آپ کو یہ نہیں کہہ رہے شیطان آ کے فوراً کہ ہاں جبھی تو میں کہہ رہا تھا عالمہ کورس نہ کرو، جبھی تو میں کہہ رہا تھا کہ تم کیا خواہ مخواہ اپنا ٹائم ویسٹ کر رہی ہو، ٹھیک ہے؟ تو یہ شیطان اس وقت لگا ہوا ہوگا فوراً حال عالمہ کورس آپ کو نکلوانے کے لیے، ٹھیک ہے نا؟ تو اس کی بات نہیں ماننی ہے، بلکہ یہاں بات ماننی ہے کہ عالمہ کورس چھڑوانے کو نہیں کہہ رہے ہیں، بلکہ یہ کہہ رہے ہیں کہ دنیا کی محبت نکالنے کے اوپر جو ہے نا وہ زیادہ محنت کرنی ہے، اس کے لیے کتابیں نہیں پڑھنی ہوتی، کلاسز نہیں لینی ہوتی، اس کے لیے توبہ کرنی ہوتی ہے اور بس، ٹھیک ہے؟ تو عالمہ کورس بھی نہ چھوڑیں اور دنیا کی محبت سے توبہ بھی کر لیں تاکہ سب کچھ ہی سیٹ ہو جائے۔ اچھا، دنیا سے محبت رکھتے ہو اور اس محبت میں منہمک ہو کر آخرت سے غافل ہو اور غفلت کے سبب اس کو چھوڑ بیٹھے ہو، بس بناؤ تمہاری بتاؤ، شاید بتاؤ لکھا ہوا ہے، تمہاری اس نفی کی محض نہیں، بناؤ تمہاری اس نفی کی، یعنی تمہاری اس نفی کی بنیاد، ٹھیک ہے نا؟ بنا جو ہے وہ بنیاد کو کہتے ہیں، تو بناؤ تمہاری اس نفی کی محض فاسد ہے، یعنی تمہاری اس نفی کی نا کوئی بنیاد ہی نہیں ہے، کوئی فاؤنڈیشن ہی نہیں ہے تمہارے اس انکار کی، ٹھیک ہے؟ کوئی حقیقت ہی نہیں ہے۔ سو قیامت ضرور ہوگی اور ہر ایک کو اس کے اعمال پر مطلع کر کے ان اعمال کے مناسب جزا ملے گی، جس کی تفصیل یہ ہے کہ بہت سے چہرے تو اس روز بارونق ہوں گے، اپنے پروردگار کی طرف دیکھتے ہوں گے، اور بہت سے چہرے اس روز بد رونق ہوں گے، ٹھیک ہے نا؟ کیا مطلب ہوا کہ اگر ہم سنی انسنی کر رہے ہیں اور ہم اپنے روش سے ٹس سے مس نہیں ہو رہے، تو یہ نہ سمجھیں کہ ہمیں اس کا انجام نہیں بھگتنا پڑے گا، ٹھیک ہے نا؟ اس کا انجام جو ہے وہ ضرور بل ضرور بھگتنا پڑے گا، دنیا کی زندگی میں بھی ایسے ایسے ہمارے اوپر حالات آئیں گے کہ جو کہ سزا کے طور پر ہوں گے، ہمارے درجات بڑھانے کے لیے نہیں ہوں گے بلکہ سزا کے طور پر ہوں گے، اور آخرت کے اندر بھی نا ہمیں بہت نقصان اٹھانا پڑے گا۔ تو توبہ کر لینا آپشنل نہیں ہے، توبہ کر لینا مینڈیٹوری ہے، ٹھیک ہے نا؟ آبلیگیٹری ہے، ٹھیک ہے؟ فرض ہے توبہ کرنا۔ بہت سے چہرے تو اس روز بارونق ہوں گے، اپنے پروردگار کی طرف دیکھتے ہوں گے، اور بہت سے چہرے اس روز بد رونق ہوں گے، اور وہ لوگ خیال کر رہے ہوں گے کہ ان کے ساتھ کمر توڑ دینے والا معاملہ کیا جائے گا۔ وجوہ یومئذ ناظرہ الی ربہا ناظرہ، ٹھیک ہے نا؟ وہ وجوہ یومئذ باسرہ، باسرہ کا مطلب وہ اداس ہوں گے، اور بد رونق ہوں گے, کیونکہ جب انسان اداس ہو جاتا ہے تو اس کے چہرے کی رونق ختم ہو جاتی ہے نا. اس دنیا میں بھی ہمارا یہ مشاہدہ رہتا ہے. تو کیوں اداس ہوں گے؟ کیونکہ ان کو نظر آ رہا ہوگا کہ ان کے ساتھ کیا معاملہ کیا جانے والا ہے, یعنی ان کو, یعنی اس کو عذاب شدید ہوگا. آگے دنیا کی محبت پر زجر ہے, مزید ڈانٹ ہے. زجر, زجر مطلب ڈانٹ, زجر و توبیخ بھی کہتے ہیں اس کو, کہ تم جو دنیا کو محبوب اور آخرت کو متروک ہونے کے قابل سمجھ رہے ہو, آخرت کو متروک ہونے یعنی ترک کر دیا جانا, جیسے کہ ہم بھی, ہمارا ایٹیٹیوڈ ان کی طرف یہ ہوتا ہے نا کہ ہم باقی چیزوں کو تو ترک کرنے کا راستہ نہیں لیتے ہیں, ٹھیک ہے نا, ہم باقی چیزوں کو قابل ترک نہیں سمجھتے ہیں. ہاں, دین کو اگر کوئی مسئلہ پڑ جائے تو قابل ترک سمجھ لیتے ہیں, ٹھیک ہے نا, دین سے تو کمپرومائز کر لیا, کچھ نہیں ہونے والا ہے, ہے نا, دین کا آخر پوچھنے والا ہے ہی کون. دنیا کو چھوڑیں گے تو 10,000 پوچھنے والے آ جائیں گے, تم نے یہ نہیں کیا, تم نے فلانا کام نہیں کیا, اور ایک سے ایک احتیاطی تدابیر نہیں کریں, ہے نا. دین والے کو کسی کو کووڈ لگ جائے, کیا خیال ہے آپ کا, پھر کیا ہونے والا ہے اس کے بعد؟ کسی اللہ والے کو کووڈ لگ جائے پھر تو چھوڑیں گے نہیں, ہے نا. تبلیغی جماعت والوں کو کرونا وائرس ہو گیا, کیا 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 اس کے ساتھ, ان کے ساتھ پاکستان میں بھی اور انڈیا کے اندر بھی, ہے نا, کہ احتیاطی تدابیر نہیں کرتے ہیں, اور ان کو جو ہے وہ بات سمجھ میں نہیں آتی ہے, اور یہ تو ضد پہ اترے ہوئے ہوتے ہیں, اور یہ تو وہ ہوتے ہیں, یہ ایک سے ایک, ہے نا, کیونکہ دین والوں سے بغض ہوتا ہے دل کے اندر, اصل میں بغض ہوتا ہے, ٹھیک ہے نا. جو دنیا کی ناکامی ہوئی, جیسے صحت خراب ہو گئی, کووڈ ہو جانے کا مطلب کیا ہے, صحت خراب ہو گئی, صحت کے معاملے میں بندہ ناکام ہو گیا, ہے نا, تو یہ دنیاوی ناکامی ہو گئی نا, ٹھیک ہے نا, تو اس کا نزلہ کدھر اترے گا, دین کے اوپر اترے گا, ہے نا, کہ جماعت میں گئے تھے نا اس وجہ سے کووڈ لگائے, مسجد جانا نہیں چھوڑا نا انہوں نے اس وجہ سے کووڈ لگایا, ٹھیک ہے نا. یہ نہیں بولیں گے کہ دفتر بھی تو گیا تھا یہ, ہے نا, بازار میں شاپنگ کرنے بھی تو گیا تھا یہ, ہے نا, یہ جمعہ بازار بھی تو گیا تھا یہ, وہاں پر بھی تو اتنے سوشل ڈسٹینسنگ کا تو کوئی تصور ہی نہیں تھا, جمعہ بازار کے اندر, مارکیٹ کے اندر, دفتر کے اندر, وہاں سے کووڈ لگ گیا ہوگا اس کو بھائی. نہیں, تبلیغی جماعت میں نکلا تھا اس وجہ سے کووڈ لگ گیا اس کو. تو یہ کیا ہے؟ یہ دنیا کی شدید محبت کی علامت ہے اور دین سے نفرت کی علامت ہے. اگرچہ کہ آپ تہجد پڑھ رہی ہوں, اگرچہ کہ آپ وظیفے جھیپتی ہوں, تسبیحیں چھپتی ہوں, لیکن یہ جو آپ کا ایک نتیجہ اخذ کیا ہے نا کہ یہ جماعت کی وجہ سے تب اس کو کووڈ لگا ہے, اس کو مسجد جانے کی وجہ سے کووڈ لگا ہے, یہ دین کی شدید محبت شدیدہ کی علامت ہے. دین کی نہیں, سوری, دنیا کی, اور اصل میں دین سے بغض کی علامت ہے, اصل میں دین سے بغض کی علامت ہے. یہ وہ ہارڈ ریالٹی ہے جس کو ہم لوگ سمجھ نہیں رہے, مان ہی نہیں رہے اس کو, ٹھیک ہے نا. ایسے پتہ لگتا ہے, یہ لٹمس ٹیسٹ ہوتے ہیں کہ اصل میں اس کے دل میں کیا چھپا ہوا ہے. یہ معاملات ہوتے ہیں جن کے اندر پتہ لگتا ہے کہ اس کے اندر کس کی محبت ہے اور کس کا بغض ہے. اوپر اوپر سے داڑھی اگا لینے سے اور برقع چڑھا لینے سے اور سکارف پہن لینے سے نہیں پتہ لگتا کہ دل میں کیا ہے, ٹھیک ہے. یہ تو ان موقعوں کے اوپر پتہ لگتا ہے کہ جب جو ہے نا وہ نزلہ کدھر اتر رہا ہوتا ہے, ٹھیک ہے. تو ایسے دل کو لے کر کے کیا قبر میں جائیں گے, کیا کیا ہوگا پھر قبر میں جانے کے بعد ہمارے ساتھ, ہیں, اور پھر اللہ تعالیٰ کے سامنے جب پیش ہونا پڑے گا, اس دل کو لے کر کے پیش ہوں گے. تو تم جو دنیا کی محبت ہوتے, اچھا آپ نے کیا لکھا ہے پرائیویٹلی, اس کے نکالنے کا یہی طریقہ ہے کہ جب بھی دنیا اور دین کا کوئی بھی معاملہ پیش آئے تو ترجیح دین کو دی جائے, اسی سے دنیا کی محبت نکل جائے گی. بھائی اصل میں ہمیں ترجیح دینا بھی تو آتا نہیں ہے نا, وہ پھر ہم کچھ اور ہی گڑبڑ کر جاتے ہیں, ٹھیک ہے. تو جب دین اور دنیا کا معاملہ پیش آئے نا, تو اس کا ایک بات کلیئر کر لیں اپنے ذہن میں کہ دل میں دین کو ترجیح دی جائے, دل میں, ٹھیک ہے, دل میں دینی معاملے کو ترجیح دی جائے, اور دنیاوی معاملے کے ساتھ جو ہے وہ دل کے اندر نفرت کا एहसास रखा जाए दिल में, तो आपका आपका यानी सवाल बिल्कुल ठीक है ना, दिल में। ओके, अब बात आती है कि आज़ा और जवारे हाथ पैर से क्या किया जाए, तो इसमें जो है ना जरा तवक्कुफ करके, गौर व फिक्र करके, सोच समझ करके, बड़ों से अगर मशवरा करना मुमकिन हो तो मशवरा करके फिर कदम उठाया जाए, ठीक है। क्योंकि हम जल्दबाजी में और बेवकूफ़ी के अंदर कदम जो है वो उल्टा ही उठा लेते हैं, जिसकी वजह से कि वो मुसीबत ही बन जाता है ना, ठीक है। तो दिल में 100% दीन को तरजीह दी जाए और दुनिया को जो है वो कसूरवार ठहराया जाए और बुरा समझा जाए, लेकिन अमल जो है ना वो उसके लिए ज़रा ठहर करके और इत्मीनान के साथ फैसला किया जाए कि करना क्या है, ठीक है। असल में हमारा मामला क्या है, जिसकी वजह से ये आजिज ये सारी बातें कर रहा है, ये क्यों कर रहे हैं, क्योंकि हम जो है ना वो दिल में भी ऐसा नहीं करते। तो मुझे कैसे पता चलता है कि दिल में ऐसा नहीं करते? आपके दिल को मैं खोल के देखता हूँ, कोई किसी और किसी के दिल को मैं खोल के देखता हूँ? नहीं, दिल को मैं खोल के नहीं देखता। तो मुझे कैसे पता है कि लोग ऐसा करते हैं? वो इसलिए कि जुबान से बोलना शुरू कर देते हैं ये बातें, और जुबान जो होती है ना ये दिल की तर्जुमान होती है, जुबान दिल की तर्जुमान। हमारे हजरत ने आज से कोई 15 साल पहले तकरीबन, जब हम शिकागो में रहते थे, उस वक्त ये बयान किया था न्यूयॉर्क में से, माशाल्लाह हमने ऑनलाइन उसको ट्रांसमिट किया था बिल्कुल शुरू शुरू के बाद, तो उसका अजीब यही टॉपिक था, और इस आजिज ने उसका अल्हम्दुलिल्लाह दिल में यही टाइटल आया था, जुबान दिल की तर्जुमान, ठीक है। तो चूंकि जुबान से ही बोलना शुरू कर देते हैं ना इस तरह की बातें, तो पता चल जाता है कि हाँ भाई इनके दिल में यही चल रहा है, सही है। अमल से इतना नहीं पता लगता, बल्कि जुबान का जब इस्तेमाल होता है उससे जो है वो यकीन के दर्जे में फिर पता लग जाता है कि इसके दिल में क्या मसला है, ठीक है। अच्छा खैर, बहुत से चेहरे तो बारौनों का चाहिए हो गया। हरगिज़ ऐसे नहीं, हरगिज़ ऐसा नहीं, क्योंकि दुनिया से एक रोज़ मुफारकत होने वाली है, ठीक है, तुम अलग होने वाले हो दुनिया से, और बिल आखिर आखिरत में जाना है, जिसका बयान ये है कि जब जान हंसली तक पहुंच जाती है, यानी जो गले के अंदर एक हड्डी होती है इसको हंसली कहते हैं, उस मुकाम तक जान पहुंच जाती है, क्या मतलब, रूह जो है वो पूरे बदन में मौजूद होती है, ठीक है, लेकिन जब फरिश्ते आकर के उस रूह को खींच के बाहर निकाल रहे होते हैं ना, तो वो मुंह के रास्ते से बाहर निकलती है। तो मुंह से पहले कौन सा मुकाम आता है जहां पे वो जाकर के एक सॉर्ट ऑफ अटकती है? वो इंसान का गला होता है, ठीक है ना, नरखरा गला, जब भी वो हमारे हजरत क्या फरमाते हैं, घुंघरू बजना शुरू हो जाता है, यानी ऐसी आवाज जो है वो गले में से निकलनी शुरू हो जाती है, क्योंकि उस वक्त जो है वो रूह वहां पर जाकर के अटकती है, हंसली तक पहुंच जाती है, और नहायत हसरत से उस वक्त कहा जाता है, यानी तीमारदार जो लोग होते हैं ना वो कहते हैं कि अरे कोई झाड़ फूंक कर करने वाला भी है, ठीक है ना, यानी दवा दारू तो कर ली और उससे तो कोई फायदा नहीं हुआ इनको, अब तो ये मरने ही के करीब है, तो अब कोई झाड़ फूंक करने वाला है, यानी जो कि एक हिडन तरीका होता है इलाज करने का, ठीक है। तो मुराद मुतलक इलाज है यहाँ पर, क्योंकि अरब में झाड़ फूंक का ज्यादा चर्चा था, इसलिए राकिन से ताबीर किया है, जैसे हम कहते हैं ना रुकिया, रुकिया शरिया, सबने सुना होगा इसका नाम, ठीक है, कि जब वो जादू वादू का मसला किसी को लगता है तो फिर उसके ऊपर रुकिया करते हैं, ठीक है ना, पढ़ के फूकने वाला अमल करते हैं, चाहे जो भी पढ़ के फूकें उसके ऊपर। तो राकिन का लफ्ज यहाँ पे इसलिए इस्तेमाल किया क्योंकि अरब लोग जो है वो पढ़ के फूकना जो है उनके यहाँ बहुत ज्यादा होता था, उनके पास कुरान तो होता नहीं था, तो जो भी उनके हिसाब से उनके जादूगरों ने या उनके जो ऐसे लोग होते थे तो वो बताते थे कि भाई ये पढ़ के फूंक दो, ये पढ़ के फूंक दो। इस वक्त वो मुर्दा यकीन कर लेता है कि ये मुफारकत है, दुनिया का वक्त है, अब उसको अगला जहान भी दिखना शुरू हो जाता है, तो उसको यकीन हो जाता है कि अब मैं गया, और शिद्दत सकरात मौत से एक पिंडली दूसरी पिंडली से लिपट लिपट जाती है, वल्तफत साकू बिस्साक। मुराद इससे जहूर आसार सकरात मौत है, ठीक है, इसी को सकरात मौत का भी वक्त कहते हैं, غمرات الموت، سکرات الموت، یہی وقت ہوتا ہے وہ. کچھ تخصیص ساتین کے لپٹ جانے کی نہیں ہے، اس کا ذکر تمثیلاً ہے. یعنی یہ جو مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ نے بیان القرآن کے اندر نا، اس کی مزید کوئی تفصیل نہیں لکھی ہے، کہ بس یہ فرمایا کہ یہ تمثیلاً ہے کہ پنڈی پنڈی کے اوپر لپٹ جاتی ہے. لیکن معارف و مسائل کے اندر حضرت نے اس کی کچھ توجیحات لکھی ہیں. جب یہ حالتیں پیش آتی ہیں تو اے شخص، اس روز تیرے رب کی طرف جانا ہوتا ہے، بس ایسی حالت میں حب عاجلہ و ترک آخرت کس درجہ نادانی ہے. پھر خدا کے پاس پہنچنے کے بعد، ٹھیک ہے، تو یہ حالت ہے انسان تیری، کہ تجھے تو اپنے رب کی طرف لوٹنا ہے، مر جانا ہے، دنیا سے الگ ہو جانا ہے. تو پھر حب عاجلہ سے کیا مراد ہے؟ آپ کی بھی تو تھوڑی فیڈ بیک ہونی چاہیے نا. حب عاجلہ سے کیا مطلب ہے؟ عاجلہ کیا چیز ہوتی ہے؟ یہاں پر عاجلہ سے کیا مراد ہے؟ جی دنیا، ٹھیک ہے نا. کیونکہ دنیا جو ہے نا، یہ اجلت جلدی ملتی ہے انسان کو، اس کے پاس موجود ہے، تو اس وجہ سے عاجلہ سے مراد یہاں پر دنیا ہے. حب عاجلہ و ترک آخرہ، کس درجہ نادانی ہے، کتنی بیوقوفی کی بات ہے نا، کہ مرتے ہوئے دیکھ بھی رہا ہے ہر ایک کو، اور آج کل تو اور بھی زیادہ، ادھر سے دلائی ادھر سے دلائی، وہ مر گیا، ہے نا. پھر بھی اتنا کچھ دیکھنے کے باوجود جو ہے وہ اپنے لیے سمجھتا ہے کہ جی میں نے نہیں مرنا ہے، باقی سب نے مر جانا ہے. پھر خدا کے پاس پہنچنے کے بعد، اگر وہ کافر ہے تو اس کا برا حال ہوگا، کیونکہ اس نے نہ تو خدا و رسول کی تصدیق کی تھی اور نہ نماز پڑھی تھی، لیکن خدا و رسول کی تکذیب کی تھی. ٹھیک ہے، ولا صدق ولا صلى، نہ اس نے تصدیق کری نہ اس نے نماز پڑھی. ولیکن، بلکہ، ولیکن وہی اردو میں لیکن اسی سے آیا ہے، لیکن کذب و تولى، رسولوں کی اس نے تکذیب کری، و تولى، اور ان کی باتوں سے منہ موڑ لیا. ٹھیک ہے، آج بھی تو یہی ہوتا ہے نا کہ ہم رسولوں کی باتوں کو سنتے بھی ہیں اور سن کر کے پھر ہم ان سے منہ موڑ لیتے ہیں. ٹھیک ہے، تو یہ ایٹیٹیوڈ جو ہے بالکل صحیح نہیں ہے. ہمیں تو رسولوں کی بات جو ہے نا، وہ کامل توجہ کے ساتھ سننی ہے. ٹھیک ہے نا، بالکل فل فوکس کے ساتھ، اور ہم نے ادھر ادھر کے جو لوگ ہیں ان کی بات نہیں سننی ہے. یہ جو تولدہ ہے نا، پیٹ پھیر لی، ٹھیک ہے نا. یہ پیٹ پھیر لینے کا مطلب کیا ہوتا ہے؟ پیٹ پھیرنا یہ لازمی ہے کہ آپ کا پہلے رخ اس طرف ہو. ٹھیک ہے، یہ کافر جو پیٹ پھیرتے تھے نا، تو ان کا طریقہ کیا ہوتا تھا؟ یہ نبی صلی اللہ علیہ وسلم کی بات سنتے تھے. یہ ایسے نہیں چلتے تھے جیسے کہ کوئی کارٹون چل رہا ہو کہ نبی صلی اللہ علیہ وسلم کہیں پہ آ رہے ہیں تو یہ جو ہے نا وہ اپنی پیٹ آپ صلی اللہ علیہ وسلم کی طرف کر کے چلنا شروع ہو جائیں. جیسے کہ چل رہے ہیں اپنے ڈائریکشن میں، لیکن پیٹ نبی صلی اللہ علیہ وسلم کی طرف کری ہوئی ہے، تو بھائی ہاں بھائی یہ تو پیٹ پھیرتے ہیں نبی صلی اللہ علیہ وسلم کی طرف، ہے نا، پیٹ پھیر کر کے چل رہے ہیں، جیسے سائڈ ویز چل رہے ہو، سمجھ گئے نا، سائڈ ویز چلنا کس کو کہتے ہیں. ٹھیک ہے، کیا کہنا چاہ رہا ہوں؟ کہنا یہ چاہ رہا ہوں کہ یہ نبی صلی اللہ علیہ وسلم سے پیٹ پھیرنے کا مطلب یہ نہیں تھا کہ یہ سنتے ہی نہیں تھے، بلکہ کیا مطلب ہے، سنتے تھے، سننے کے بعد پیٹ پھیر لیتے تھے. ٹھیک ہے، کیا مطلب کہ پہلے توجہ نبی صلی اللہ علیہ وسلم کی طرف ہوتی تھی، آپ صلی اللہ علیہ وسلم کی بات سنتے تھے، آپ صلی اللہ علیہ وسلم کی طرف دیکھ کر کے آپ صلی اللہ علیہ وسلم کی بات سنتے تھے، لیکن اس کے بعد پیٹ پھیر لیتے تھے، مطلب یہ کسی اور کی سننا شروع ہو جاتے تھے. ٹھیک ہے، یہ تفصیل کبھی سوچی تھی؟ اس کے بعد کسی اور کی سننا شروع ہو جاتے تھے. مثلا کس کی سننا شروع ہو جاتے تھے؟ اس زمانے کا دوسرا جو پیر ہوتا تھا، ایک تو پیر ہوتا ہے شیطان، شیطان کی بات سننا شروع ہو جاتے تھے. دوسرے جو انسانی شکل میں شیطان ہوتے ہیں، جیسے ابو جہل، ولید، پلید، فلانا، دھمکانا، ٹھیک ہے، تو پیٹ پھیرنے کا یہ مطلب ہوتا ہے. بات سمجھ میں آ رہی ہے؟ پیٹ پھیرنے کا یہ مطلب ہوتا ہے. پیٹ پھیرنے کا مطلب یہ نہیں ہوتا کہ سنتے ہی نہیں تھے. تو اب اگر یہ مطلب کچھ سمجھ میں آیا ہمارے، तो फिर हमारे ऊपर ये कैसे अप्लाई होता है? जितने लोग क्लास में मौजूद हैं उन सब के ऊपर अप्लाई होता है कि वो भी यही करते हैं, हम भी यही करते हैं। कैसे? उलमा की भी सुनते हैं और खिलाफ उलमा की भी सुनते हैं। इधर से फारिग होते हैं ना तो उसके बाद फिर उधर जा करके सुनना शुरू कर देते हैं, है ना। इसी वजह से हमारा कुछ बन के नहीं दे रहा, इसी वजह से ना हम विंच के विंच खड़े हुए हैं। सुना है कभी इसको, विंच के विंच खड़े हैं? पता नहीं बचपन में कहीं सुना था मैंने, राइट। उधर के उधर ही खड़े हुए हैं जिधर थे, ठीक है ना। ना गुनाह छूट रहे हैं, ना दिल साफ हो रहा है, ना अल्लाह की मोहब्बत की कोई कैफियत आ रही हैं, ना आखिरत की तरफ तवज्जो बन रही है, ना दुनिया की मोहब्बत ख़त्म हो रही है। बस सुनना शुरू कर दिया हमने, है ना। इधर से भी सुना लेकिन फिर उधर से भी सुना, तो इधर से जो कुछ सुना था फिर जब हम उधर से सुनते हैं ना तो इधर का सारा जो होता है वो कैंसिल हो जाता है, ख़त्म हो जाता है। होता है कि नहीं होता? प्राइवेटली अगर बता दें अपने तासुरात के ऊपर, ऐसा होता है कि नहीं होता? तफसीर भी सुनते हैं, बयान भी सुनते हैं, बड़े अच्छे अच्छे जो हैं वो मारफ व मसाइल भी सुन लेते हैं, लेकिन उधर से किसी ने भेजा एक क्लिप, इधर से किसी ने भेजा कोई मज़े की चीज़, उधर से किसी ने कोई मज़े की चीज़ भेजी, इधर से किसी ने कोई तबसरा भेजा, उधर से किसी ने कोई टॉक शो भेजा, वो भी सुनना शुरू कर देते हैं। ये हमारी गंद की वजह होती है, हमारे दिल की गंद की वजह ये होती है। इसको हम मानने के लिए तैयार ही नहीं, क्योंकि मज़ा ख़त्म हो जाएगा। ये जो दुनिया के गंदे मज़े लगे हुए हैं ना, ये गंदे मज़े ख़त्म हो जाएंगे। हमें पता ही नहीं है कि आखिरत का मज़ा क्या होता है, अल्लाह की मोहब्बत का मज़ा क्या होता है। जब तक हम अपने कानों को बंद नहीं करेंगे, हम यकसू नहीं होंगे, एक तरफ के होके नहीं रहेंगे, हम अल्लाह की मोहब्बत का मजा नहीं पा सकते, हम नहीं पा सकते अल्लाह की मोहब्बत का मजा। ये अताअत करके छोड़ना पड़ेगा, ये तब मोहब्बत मिलेगी। ऐसा नहीं होता कि पहले मोहब्बत मिलेगी फिर छोड़ेंगे फिर दूसरी चीजें छोड़ेंगे, नहीं, फिर फायदा ही क्या है। ईमान कहां, ईमान, ईमान तो होता है एतमाद करके बात मानना, उसके बाद यकीन मिलेगा, उसके बाद मोहब्बत का मजा मिलेगा, मुशाहिदा मिलेगा। जिसने बात ही नहीं मानी, बिलगैब बात ही नहीं मानी, उसको ये मजा कभी भी नहीं मिलेगा। कब 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 मानेंगे इस बात को? मरने के बाद मानेंगे, जब हमारी पिंडलियां भी जो है वो पिंडलियों के ऊपर लिपटना शुरू हो जाएंगी और हमारे भी नरखरे तक जो है वो जान पहुंच जाएगी, उस वक्त ये बात मानेंगे? नहीं, उस वक्त नहीं मान सकेंगे ये बात, चाहेंगे भी तो नहीं मान सकेंगे। तो अगर कुछ चाहते हैं ना मरने से पहले करना, व्हाट्सएप ग्रुप्स को अनसब्सक्राइब करें। व्हाट्सएप ग्रुप्स जो बने हुए हैं ना दीन के अलावा, दीन के अलावा से मुराद वो नहीं कि फलाने मुफ्ती साहब का ग्रुप ज्वाइन किया हुआ है वहां से ये मसाइल आ रहे हैं, फलाने के ग्रुप ज्वाइन किया हुआ है उधर से ये क्लिप्स आ रही हैं, वो क्लिप्स आ रही हैं, राइट। नहीं, जो आपका रास्ता है उस रास्ते के अलावा जितने व्हाट्सएप ग्रुप्स हैं सबको अनसब्सक्राइब करना पड़ेगा, ठीक है। बहन भाइयों का सिर्फ इस वजह से कि ये खून के रिश्ते हैं जिनको तोड़ना और तोड़वाना हराम है। हमारा तो दिमाग में पता नहीं क्या, कौन सा दीन हम भाई बहन के रिश्ते तोड़ते भी हैं तोड़वाते भी हैं, और हम किस गुमान में हैं, किस दुनिया में रह रहे हैं कि हम बड़े दीनदार हैं, हम बड़े अल्लाह वाले हैं, हम ये हैं वो हैं। तो भाई भाई बहन के रिश्तों के अलावा, यानी जो खून के रिश्ते होते हैं, राइट, उनके अलावा हर चीज से कतअ ताल्लुक करना पड़ेगा। नहीं मिलेगी उसके बगैर कुछ, चाशनी नहीं मिलेगी अल्लाह की मोहब्बत की। राइट, आगे नहीं बढ़ सकेंगे उस वक्त तक, ठीक है। तो ये है पीठ फेरने का मतलब, अब समझ में आया। तो अब इस जुर्म के मुर्तकिब जो है ना, वो हम भी हैं, इसी वजह से महरूम जिंदगी गुजार रहे हैं, लेकिन कब तक गुजारना चाहते हैं। तो औला लका फऔला, नहीं, वलाकिन कदब वतौला के बाद थुम्मा ज़हबा इला अहलिही यतमत्ता, फिर गया अपने घर को अकड़ता हुआ, यानी वही मौलवियों की बात सुनते हैं, उसके बाद जो है ना, जो अपने गैर मौलवी किस्म के दोस्त और रिश्तेदार बनाए हुए होते हैं, जो कि एंटी मौलवी होते हैं, तो उनके पास जाकर के मौलवियों का मजाक उड़ा रहे होते हैं, है ना, उनके पास जाकर के ना उनकी हाँ में हाँ मिलाना शुरू कर देते हैं, हाँ 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 बिल्कुल सही, हाँ ऐसे ही तो है, ऐसे ही तो है, ऐसे ही तो है, तो बिल्कुल यही। तुम मदहबा इला अहली ही, अपने खानदान वालों के पास जाता है, जाती है, या तमक्का पकड़ते हुए कि हाँ जी मेरे असल में हकीकत दुनिया समझ में आई है, दुनिया को तो ऐसे चलाना चाहिए, इन मौलवियों को क्या पता कि दुनिया में कैसे मामलात होने चाहिए, हमारे समझ में आए ना कि असल में दुनिया के मामलात कैसे चलाने चाहिए। यह तमक्का अकड़ता हुआ, अपने आप को समझता हुआ कुछ, तो फरमाया कि जब ये हालतें पेश आती हैं तो ऐ शख्स इस रोज तेरे रब की तरफ जाना होता है, बस ऐसी हालत में हब्बे आज उतर के आखिरत किस दर्जा नादानी है, फिर खुदा के पास पहुंचने के बाद अगर वो काफिर है तो उसका बुरा हाल होगा, क्योंकि उसने ना तो खुदा और रसूल की तस्दीक की थी, ना नमाज पढ़ी थी, लेकिन खुदा और रसूल की तकजीब की थी और अहकाम से मुंह मोड़ा था, फिर उस पर तुर्रा ये कि दाइये हक से मुंह मोड़ कर, राइट, जो हक की तरफ बुलाने वाले लोग थे उनसे मुंह मोड़कर इस पर इफ्तिखार और नाज करता हुआ अपने घर चल देता था, ठीक है ना। हम तो घर की तरफ, हम तो घर में बैठ करके सारे काम कर रहे होते हैं, वो लोग तो घर से बाहर निकल करके काम करते थे ना, फिर घर की तरफ वापस आते थे, हम घर के अंदर अपने सोशल मीडिया सर्कल के अंदर ये सारे काम कर रहे होते हैं, इधर से मौलवी साहब को सुन लिया और उधर से जो है वो एंटी मौलवी साहब को सुन लिया, ठीक है ना। तो नास करता हुआ अपने घर चल देता था, मतलब यह कि अव्वल तो कुफ्र और इस्यान पर, उस फिर उस पर नदामत नहीं, कुफ्र के मुर्तकिब हो रहे होते हैं, इस्यान के मुर्तकिब हो रहे हैं, गुनाह कबीरा के मुर्तकिब हो रहे होते हैं, लेकिन कोई नदामत ही नहीं होती उसके ऊपर, ठीक है ना, बल्कि और उल्टा फख्र करता था कि हमने इस तरह हक को रद्द किया। जाहिर है उसको हक बोलता कोई थोड़ी था कि हक को हमने रद्द किया, क्योंकि उसको ये तो हक मानता ही नहीं था, कहता ही नहीं था कि हक, ये तो हजरत ने लिखा हुआ है इधर के हक को रद्द किया, ठीक है ना, और बातिल पर जमे रहे, लेकिन जाहिर है जिस पर वो जमे रहते थे उसको वो बातिल नहीं कहते थे, उसको वो हक कहते थे और नबी अलैहिस्सलाम को बातिल कहते थे। और फिर इसके बाद तलब हक नहीं बल्कि अपने खदम व हशम में जाकर और ज्यादा मगरूर और गाफिल हो जाता। आगे इस काफिर की बदहाली का बयान है कि ऐसे शख्स से कहा जाएगा कि तेरी कमबख्ती पर कमबख्ती आने वाली, ठीक है ना, ये जो तूने किया है ना, ये खुशबख्ती की अलामत नहीं है, बख्त कहते हैं किस्मत को, राइट, डेस्टिनी को, ठीक है ना। तो खुशबख्ती का मतलब अच्छी किस्मत के आगे तेरे साथ अच्छा मामला पेश आने वाला है, तेरे हिस्से में अच्छी चीजें मिलने वाली हैं। कम बख्ती कहते हैं कि किस्मत की कमी, खराबी, ठीक है, तो बख्त का मतलब होता है किस्मत, तो तेरी कमबख्ती पर कमबख्ती आने वाली। कमबख्ती और बदबख्ती उर्दू जुबान में इंटरचेंजबली इस्तेमाल करते हैं, कभी कमबख्ती इज इक्वल टू बदबख्ती भी लिया जाता है, और कभी जो है वो कमबख्ती लिटरली कम के मानी में लिया जाता है, और बद जो है वो बुरे के मानी में लिया जाता है, लेकिन यहाँ पर कमबख्ती जो है वो बदबख्ती के मानी में ही है, क्योंकि काफिर के कोई यानी अच्छे बख्त बिल्कुल भी नहीं होंगे कि भाई उन अच्छे वक्त के अंदर थोड़ी सी कमी हो गई, नहीं, बल्कि इसका सारा का सारा वक्त जो है ना वो बदबख्त ही होगा, ठीक है। तो तेरी कमबख्ती पर कमबख्ती आने वाली है, फिर मुकर्रर सुन ले कि तेरी कमबख्ती पर कमबख्ती आने वाली है। हाँ, मुसलमान के लिए कमबख्ती हो सकती है कि ईमान वाला था, अगर ईमान पर मौत आई है इसको, तो उसको कभी ना कभी जन्नत में तो दाखिला होगा, लेकिन गुनाहों की वजह से जो है इसके जो किस्मत है ना जन्नत में जाने वाली, उसके अंदर कमी जरूर आ जाएगी, ठीक है। जो मर्तबे मुकाम हासिल कर सकता था ٹھیک ہے، اللہ کو راضی کر کے اور اپنے معاملات ٹھیک کر کے، تو وہ اس نے اپنے وقت گنوا دیا اس نے الٹی سیدھی بکواس سننے کے اندر، واٹس ایپ کے اوپر اور فیس بک کے اوپر اور ادھر ادھر، ٹھیک ہے، تو اس کی کمبختی ہو گئی پھر اس طریقے سے. تو فرمایا کہ تیری کمبختی بے کمبختی آنے والی ہے. تقریر مفرد سے مقدار کی زیادتی مستفاد ہوئی، ٹھیک ہے، یعنی کمبختی کا لفظ یہاں پر اولا استعمال ہوا ہے نا، تو اولا کے لفظ کو یہاں پر اللہ تعالیٰ نے چار مرتبہ ریپیٹ کیا ہے، چار مرتبہ اس کی تکرار کری ہے. تو ایک انڈیویجول ورڈ تھا جس کو مفرد کہتے ہیں، انڈیویجول، رائٹ، تو مفرد کی جو تکرار کری ہے نا اللہ تعالیٰ نے یہاں پر، وہ کیوں کری ہے؟ مقدار کی زیادتی بتانے کے لیے، یعنی بہت زیادہ کمبختی، ٹھیک ہے. اولا لکفا اولا ثم اولا لکفا اولا. اچھا، اور تقریر مجموع سے کیفیت کی زیادتی، تقریر مجموع سے کیفیت کی زیادتی ہوئی، تقریر مفرد سے مقدار کی زیادتی مستفاد ہوئی، اور تقریر مجموع سے کیفیت کی زیادتی مراد ہوئی. یعنی ایک تو انڈیویجول ورڈ کی تکرار چار مرتبہ ہوئی، ٹھیک ہے نا، لیکن اولا رکف اولا یہ مجموع ہے، ٹھیک ہے نا، یہ گویا کہ پورا جملہ ہے جس میں دو مرتبہ اولا کا لفظ آیا ہے. تو اس پورے جملہ جس کو مجموع کہا، اس جملے کی بھی تو ایک دفعہ تکرار ہو رہی ہے نا، ٹھیک ہے، دو مرتبہ یہ جملہ آیا نا، اولا لکف اولا ثم اولا لکف اولا. تو یہ کیا، یہ ہو گیا تقریر مجموع، یعنی جملے کی ریپیٹیشن. تو اس سے کیفیت کی زیادتی مراد ہے، ٹھیک ہے، یعنی عذاب کا مقدار بھی زیادہ ہوگی اور عذاب کی کیفیت بھی زیادہ ہوگی. اور چونکہ وقوع جزائے مذکور موقوف ہے دو امر پر، ایک انسان کا مکلف ہونا، دوسرے اس کا مر کر دوبارہ زندہ ہونا. یعنی یہ جو جزا یہاں پر مذکور ہے کہ اس کے ساتھ ایسا معاملہ ہوگا، تو اس کا واقع ہونا دو باتوں کے اوپر ڈیپینڈ کرتا ہے. موقوف ہے دو عمر پر، یعنی اس سزا کا واقع ہونا دو باتوں پر ڈیپینڈ کرتا ہے. نمبر ون، انسان کا مکلف ہونا، کہ انسان کے اوپر اللہ تعالیٰ نے یہ بوجھ ڈالا ہے، ٹھیک ہے نا، ذمہ دار بنایا ہے اللہ تعالیٰ نے ان باتوں کا، ٹھیک ہے نا، ایمان کا ذمہ دار بنایا ہے، اعمال کا ذمہ دار بنایا ہے، ٹھیک ہے، گناہوں سے بچنے کا ذمہ دار بنایا ہے. اس کو کہتے ہیں انسان کو اللہ تعالیٰ نے مکلف بنایا ہے، ٹھیک ہے نا، جیسے چھوٹا بچہ ہوتا ہے، شیرخوار بچہ یا نابالغ بچہ، وہ مکلف نہیں ہوتا، ٹھیک ہے نا، جو مجنون ہوتا ہے وہ مکلف نہیں ہوتا، ٹھیک ہے. تو اس کے اوپر یہ قیامت کی سزا واقع نہیں ہوگی اس کے اوپر، کیونکہ وہ مکلف ہی نہیں تھا. لیکن یہاں پر ایسے انسان کی بات ہو رہی ہے کہ جو کہ نہ مجنون تھا، دیوانہ تھا، اور نہ ہی جو ہے نا وہ نابالغ تھا، ٹھیک ہے، تو وہ مکلف تھا، اس کے اوپر سارے احکامات اپلائی ہوتے ہیں. دوسرا، اس کا مر کر دوبارہ زندہ ہونا، ٹھیک ہے نا، کہ بھائی وہ مرے گا پھر دوبارہ زندہ ہوگا، جبھی تو پھر قیامت کے اندر اس کو یہ سزا ملے گی. تو یہ دونوں باتیں پروو ہوتی ہیں اس قیامت کے عذاب کا ذکر کر کے، کہ ایک تو انسان مکلف بھی ہے، اس کو چھوڑا نہیں جائے گا، ٹھیک ہے نا، دوسرا یہ کہ اس نے مرنے کے بعد دوبارہ زندہ بھی ہونا ہے، جس کے امکان میں ان کو کلام تھا. کافروں کو اسی کے اوپر کلام تھا نا، یعنی کلام ہونے کا مطلب ہے اعتراض تھا، کافروں کو اس بات پر اعتراض تھا کہ نہیں جی، مرنے کے بعد کہاں زندہ ہوں گے، ٹھیک ہے. اس لیے آگے دونوں مضمون ہیں، یعنی کیا انسان یہ خیال کرتا ہے کہ یوں ہی محمل چھوڑ دیا جائے گا، اَيَحْسَبُ الْإِنسَانُ أَن يُتْرَكَ سُدًى. یترکا کا مطلب کہ اس کو ترک کر دیا جائے گا، اس کو چھوڑ دیا جائے گا، سدن ایسے ہی بغیر کسی پوچھ پاچھ کے اس کو چھوڑ دیا جائے گا، نہ اس پر احکام عائد کیے جائیں گے اور نہ اس سے حساب کتاب ہوگا، بلکہ مکلف ہونا بھی یقینی ہے، ٹھیک ہے، اس کو چھوڑا نہیں جائے گا، اس سے پوچھ کر ضرور کی جائے گی، کم از کم اتنی تو کی جائے گی نا قبر میں جانے کے بعد، ٹھیک ہے نا، کہ ماں دینوں کا، ماں نبیوں کا، ہے نا، ماں دینوں کہ تیرا دین کیا ہے اور تیرا نبی کون تھا، ٹھیک ہے، تو اتنی پوچھ گچھ تو ہر ایک سے کی جائے گی، اور پھر جو بہت ہی زیادہ نیک ہوں گے ان کو اس کے بعد پھر ماشاء اللہ मजे करवाए जाएंगे और बाकी लोगों की पूछ गछ जो है वो चलती चली जाएगी। फिर तो हर इंसान से जो है वो पूछ गछ की जाएगी और उस पर बाज़पुर्स होना भी यकीनी है कि बाज़पुर्स का मतलब होता है कि बहुत बड़ा डिटेल में जा करके ना बाकायदा ग्रिल करना, अंग्रेजी में कहते हैं इसको, किसी शख्स को ग्रिल करना यानी खूब दबा करके उससे फिर सवाल करना। अच्छा, यानी मुकल्लफ होना भी यकीनी है कि उसके ऊपर बोझ है शरीयत के अहकाम का, और उससे फिर बासपुरस होना भी यकीनी है यानी पूछ पाछ भी यकीनी है। और ये जो बास को महाल समझता है ये भी उसकी हिमाकत है कि मरने के बाद दोबारा जिंदे को जिंदा होने को ये बहुत ही मुश्किल बात समझता है, महाल समझता है। क्या ये शख्स इब्तिदा में महज एक कतराए मनी ना था, मनी का कतरा ना था जो औरत के रहम में टपकाया गया था, फिर वो खून का लोथड़ा हो गया था, फिर अल्लाह ताला ने उसको इंसान बनाया, फिर आज़ाद दुरुस्त किए, फिर उस इंसान की दो किस्में कर दी, मर्द और औरत। और ये फा तफसीरिया है, ठीक है ना, यानी ये जो अल्लाह ताला ने यहाँ पर फिर थोड़ा सा यानी इंसान की प्रोडक्शन का जो सिस्टम बनाया, अलकतन फखलक फसवा फजअला मिन्हु अज़्ज़ौजैन ज़कर वल उन्था, ठीक है, यानी ज़कर का मतलब होता है मर्द और उन्सा का मतलब औरत बना दिया, ठीक है, यानी उसके जेंडर भी जो है वो सूरत अल्लाह ताला पे डिफाइन कर देते हैं। तो ये सारी जो है वो तख्लीक की थोड़ी यानी डिटेल बता दी अल्लाह ताला ने। और ये जो फा तफसीरिया है इसका क्या मतलब है कि फा जाला मिनहू, ठीक है ना, तो इसमें जो फा है ये यानी ये नहीं है कि मर्द और औरत जो है वो बाद में डिसाइड होता है, ठीक है, बल्कि ये सिर्फ तफसीरिया है, ये सिर्फ बयान, तफसीर का मतलब होता है बयान करना, डिटेल बयान करना, राइट। तो यहाँ पर फा जो है ना वो क्या लफ्ज होता है उसके लिए, यानी जो एक के बाद एक, नेक्स्ट नेक्स्ट के मानी में जो फा आता है उसके लिए क्या टर्म होती है नहव वाले अगर किसी को याद हो, तो ये वो वाला फा नहीं है, ये पहले जो है वो अल्लाह ताला अलका बनाते हैं, फिर उसके बाद जो है वो उसकी हड्डियाँ वड्डियाँ और आज़ा ठीक करते हैं, फिर उसके बाद जो है वो उसको मर्द बनाते हैं या औरत बनाते हैं, ये मतलब नहीं है इसका। नहीं, बयानिया तो तफसीरिया हो गया ना, तफसीरिया इज इक्वल टू बयानिया, लेकिन वो जो होता है जिसमें के फा बताता है, आतिफा नहीं, आतिफा भी नहीं होता, वो तरतीबिया, ये अपने खुद अपना लफ्ज़ बनाया आपने लगता है, हाँ मतलब तो उसका तरतीबिया ही होता है, तरतीब बताता है वो, लेकिन उसके लिए नहव के अंदर वर्ड एक डिफरेंट होता है वो मेरे जहन में नहीं आ रहा, लेकिन हाँ मकसद उसका तरतीब यही होता है। क्या चले फिर आखिरी आयत में अल्लाह ताला ने क्या किया था, अलैहि सदा के बकादरन, कि वो खुदा जिसने इब्तिदा में अपनी कुदरत से ये सब कुछ किया इस बात पर कुदरत नहीं रखता कि कयामत में मुर्दों को जिंदा कर दे, हालांकि दोबारा पैदा करना पहले पैदा करने की नस्बत आसान है। जब एक दफ़ा आपके पास एक स्ट्रक्चर आ जाता है, एक मोल्ड आ जाता है, एक मॉडल आ जाता है, तो उस मॉडल के बिना बुनियाद पर दोबारा बना देना तो ज़्यादा आसान होता है। तो जिसने पहली दफ़ा बना दिया बगैर मॉडल के, बगैर किसी प्रेसिडेंस के, तो दूसरी दफ़ा बनाना तो और भी ज़्यादा आसान होता है। लेकिन बात यही थी कि ये जो इनकार करते थे ना, ये सिर्फ अपने बुग़्ज़ और इनाद की वजह से इनकार करते थे, वरना इन बातों को समझना कोई मुश्किल बात तो है ही, ये तो केजी लेवल की, कहना ना किंडरगार्टन लेवल की कॉमन सेंस भी जिसको कहते हैं, ठीक है। अच्छा, मारूफ मसाइल भी हम जहाँ तक छोड़ा था वहाँ से पढ़ना शुरू कर देते हैं, मुकम्मल नहीं हुआ आज क्लास में देखेंगे। तो ये हम पहुँचे थे पेज नंबर 627 के ऊपर, वजूह यौमइज़िन नाज़िरा इला रब्बिहा नाज़िरा, ठीक है। तो यहाँ पर दो वर्ड अल्लाह ताला ने इस्तेमाल किए हैं, एक है नाज़िरा और दूसरा है नाज़िरा वॉ के साथ, यानी उस दिन कुछ चेहरे होंगे नाज़िरा, अपने रब की तरफ देखते होंगे, नाज़िरा होंगे। तो नाज़िरा बमानी तरोताज़ा, जैसे उस रोज कुछ चेहरे हशाश बशाश तरोताज़ा होंगे, ठीक है ना। वो आपने वो हदीस सुनी होगी नबी सल्लल्लाहु अलैहि वसल्लम ने, जिसमें अल्फाज बस थोड़े से मुझे याद है, बाकी उसका मफहूम क्या था कि नव्वर अल्लाहु वजहा, कि अल्लाह ताला उसके चेहरे को तरोताज़ा रखे, اور پھر آگے مفہوم کیا تھا کہ جو میری حدیث کو سنے اس کو یاد رکھے اور آگے بیان کرے. تو 40 حدیثوں والی بھی غالباً اسی حدیث کے اندر ہے کہ جس نے 40 حدیثیں مجھ سے سنی یا میری 40 حدیثوں کو جو ہے وہ یاد کیا اور پھر میری امت تک پہنچایا, اللہ تعالیٰ اس کے چہرے کو نظرا تر و تازہ رکھے. تو یہاں پر بھی یعنی وہی ورڈ استعمال ہوا ناظرا. اچھا اس کے بعد پھر رب الا ربہا ناظرا, یعنی یہ چہرے اپنے رب کو دیکھ رہے ہوں گے. اس سے ثابت ہوا کہ آخرت میں اہل جنت کو حق تعالیٰ کا دیدار بچشم سر نصیب ہوگا, یعنی ایک ایسا اللہ تعالیٰ چشم نصیب فرمائیں گے ایمان والوں کو جنت کے اندر کہ جو کہ چھپی ہوئی چیز کو دیکھنے کی صلاحیت رکھتی ہوگی. سر رائٹ, سر اور اخوا, یعنی اخوا یہ تو خیر لطائف کا نام ہے لیکن سری قرآت جیسے ہوتی ہے اس میں چھپی ہوئی قرآت ہوتی ہے نا, آپ جہری قرآت نہیں کر رہے ہوتے بلکہ سری قرآت کر رہے ہوتے ہیں چھپ کر کے خاموشی کے ساتھ, ٹھیک ہے. تو ایسی چشم اللہ تعالیٰ عطا فرمائیں گے کہ جو کہ اللہ تعالیٰ کی ذات کو جو کہ ہمارے آنکھوں سے پوشیدہ ہے اس دنیا کے اندر, آخرت کے اندر بھی پوشیدہ رہے گی سوائے جنت میں پہنچنے کے بعد, پھر اس کے بعد وہ ذات نظر آئے گی تو اس کے اندر یہ صلاحیت ہوگی دیکھنے کی, اس چھپی ہوئی ذات کو دیکھنے کی. جیسے اس دنیا کے اندر اللہ والے عاشق جو ہوتے ہیں نا وہ کیا کہتے ہیں, کبھی اے حقیقت منتظر نظرا لباس مجاز میں, کہ ہزاروں سجدے تڑپ رہے ہیں تیری میری جبین نیاز میں. اے حقیقت منتظر, اے اللہ سبحانہ و تعالی کبھی آ لباس مجاز میں, یعنی تو تو حقیقت ہے, حقیقت کو تو میں نہیں دیکھ سکتا لیکن اگر ایک تمنا ظاہر کر رہے ہیں رائٹ, موسیٰ علیہ السلام نے بھی تو تمنا کری تھی نا اللہ مجھے آپ کو دیکھنا ہے, اسی طریقے سے یہ عاشق جو ہے اللہ تعالیٰ کو دیکھنے کی تمنا ظاہر کر رہا ہے کہ اے اللہ اگر آپ مجاز کے لباس کو اوڑھ کر کے آ جائیں تو میری یہ نگاہیں مجاز کو تو دیکھ سکتی ہیں, تو آپ بھی مجاز کے لباس میں آ جائیں گے تو میں آپ کو بھی دیکھ سکوں گا, ٹھیک ہے نا. کیوں کہ ہزاروں سجدے تڑپ رہے ہیں میری جبین نیاز میں, کہ میری جو جبین نیاز ہے نا, یہ جو میری جبین, جبین کہتے ہیں پیشانی کو, تو یہ پیشانی جو ہے یہ سجدے میں تو جاتی ہے نماز کے اندر, ٹھیک ہے نا, لیکن یہ سجدہ جو ہے یہ تو ایک اندھے کی ذات کو کر رہا ہوتا ہے نا, ٹھیک ہے. لیکن میری نیاز مندی کی جو جبین ہے نا, یعنی میرے دل کے اندر جو شوق ہے تجھے دیکھنے کا, جو نیاز مندی ہے تیرے لیے, تو وہ تو ہزاروں سجدے ہیں کہ جو کہ تجھے دیکھنے کا انتظار کر رہے ہیں کہ تو نظر آئے تو میں اپنی جبین نیاز بھی تیرے سامنے ٹیک دوں. یہ جو میں فزیکل جبین تیرے سامنے ٹیکتا ہوں دن میں 5 وقت کی نمازوں کے اندر, تو میں اس کے اندر جو حقیقی جبین نیاز ہے وہ بھی تیرے سامنے ٹیک دوں گا اگر تو کبھی لباس مجاز کے اندر آ تو صحیح, ٹھیک ہے. تو یہ ایک تمنا ظاہر کرنا ہے, ظاہر ہے اس دنیا کے اندر ہمیں یہ بتایا گیا ہے کہ ایسا ہونے والا نہیں ہے, لن ترانی, تو ہرگز مجھے نہیں دیکھ سکتا اس دنیا کے اندر. تو فرمائے کہ اہل جنت کو حق تعالیٰ کا دیدار بچشم سر نصیب ہوگا. اس پر اہل سنت والجماعت اور سب علماء و فقہا کا اجماع ہے, صرف معتزلہ اور خوارج اس کے منکر ہیں. یہ دو فرقے تھے, مسلک نہیں تھے, یہ فرقے تھے, کیونکہ ان کا اور علماء اہل سنت کا عقیدے کا اختلاف, میجر عقیدے کا اختلاف, ٹھیک ہے. معتزلہ کے ایک سے ایک عقیدے بن گئے تھے کہ جیسے کہ گناہ کبیرہ اگر کسی نے کر لیا نا تو اب وہ کافر ہو گیا, ٹھیک ہے, اور اس طرح کی بہت ساری چیزیں تھیں. وہ مسئلہ خلق قرآن کے اندر بھی معتزلہ کا ایک الگ بن گیا تھا. اسی طرح سے خوارج جو تھے تو ان کا بھی معتزلہ کی ہی, یعنی اصل میں خوارج ہی جو ہے نا یہ پہلا فرقہ تھے, ٹھیک ہے نا. بالکل ابتدا میں جو فرقے بنے تھے نا وہ دو تھے خالی, یعنی جو مین سے کٹے تھے وہ دو فرقے تھے, ایک تھے خوارج اور دوسرے تھے روافض, ٹھیک ہے. تو یہ سب سے ابتدائی فرقہ تھا خوارج اینڈ روافض. روافض جو ہے وہ شیعوں کو کہتے ہیں, آج کل جو شیعہ ہیں وہ روافض ہی کے اندر داخل ہیں, ٹھیک ہے نا. اور خوارج جو ہیں, پھر خوارج آگے بڑھ کر کے, یعنی جیسے جیسے وقت گزرتا گیا تو خوارج نے تھوڑی تھوڑی سی میوٹیشن ان کے اندر ہوئی, تھوڑی تھوڑی سی تبدیلیاں آئیں. تو معتزلہ بھی جو ہے نا یہ بھی خوارج ہی کی گویا کہ برین چائلڈ ٹائپ کی چیز تھی, ٹھیک ہے نا. اور آج کل بھی جو کچھ لوگ اس قسم کے اوپینینز رکھتے ہیں تو ان کا بھی پھر علماء نا اوپر یہی رابطہ جوڑتے ہیں کہ ہاں ان کا جو ہے نا یہ معتزلہ اور خوارج سے ہی جا کر کے ان کی اصل ملتی ہے, ٹھیک ہے. بہرحال جن کو سمجھ میں آیا آ گیا, جن کو نہیں آیا وہ اتنا پریشان ہو. صرف معتزلہ اور خوارج اس بات کے منکر ہیں. وجہ انکار کی فلسفیانہ شبہات ہیں کہ آنکھ سے دیکھنے کے لیے دیکھنے والے اور جس کو دیکھا جائے, ان دونوں کے درمیان مسافت کے لیے جو شرائط ہیں, خالق و مخلوق کے درمیان ان کا تحقق نہیں ہو سکتا, ٹھیک ہے نا. یعنی جس کو ہم آج کے زبان میں نا تھوڑی سائنٹیفک شبہات بھی کہہ سکتے ہیں, ٹھیک ہے نا, کہ بھائی مثال کے طور پر دیکھنے کے لیے جو ہے نا اس کے لیے تو آپ کو جو آنکھوں کا پردہ ہوتا ہے اس پردے کے اوپر جو ہے نا وہ لائٹ ویوز پڑتی ہیں, تب جو ہے نا وہ ریٹنا کے اوپر پروجیکٹ ہوتی ہیں, پھر جو ہے وہ ہمارا لینس دیکھتا ہے, فلانا فلانا اس قسم کی سائنٹیفک چیزیں, ٹھیک ہے نا. تو اب اللہ تعالیٰ کی جو نور ہے وہ تو ہمارے ریٹنا کے اوپر پڑے گا, تو کیسے جو ہے وہ ہمارے آنکھ کا جو لینس ہے وہ اس کو دیکھے گا, اور اس کی تو لمٹ ہوتی ہے, یہ ہوتا ہے, تو یہ سب کیا کہلائے گا؟ یہ کہے گا کہ آپ خواہ مخواہ کے فضول قسم کی جو ہے نا وہ سائنس جو ہے وہ گھسیڑنے کی کوشش کر رہے ہیں. یہ گویا کہ آپ یہ پروف کرنا چاہتے ہیں کہ جی آپ کو بڑی سائنس آتی ہے نا, آپ نے بڑا جو ہے وہ آنکھوں کا اسٹرکچر پڑھا ہے اور امیج کو کیسے آنکھ دیکھتی ہے, یہ سارا چیزیں آپ نے بڑی پڑھی ہوئی ہیں, تو بکراتی جھاڑنا اس کو کہتے ہیں, ٹھیک ہے نا. خواہ مخواہ کی سائنس آپ بیچ میں لے کر کے آ رہے ہیں کہ بھائی اللہ تعالیٰ کو دیکھنا جو ہے نا یہ سائنٹیفکلی پروون نہیں ہو سکتا, ہے نا. یہ بات کہیں گے نا آپ ان کو, بھائی اللہ تعالیٰ نے جس نے آنکھ بنائی ہے وہ اس کو کیپیبلٹی دے دے کہ وہ اللہ کی ذات کو دیکھ سکے, تو یہ ساری کی ساری سائنس جو ہے وہ ختم ہو جائے گی, ہے نا. بالکل اسی طریقے سے اس زمانے کے جو لوگ تھے نا, یہ خوارج وغیرہ, اس زمانے میں یہ والی سائنس تو تھی نہیں, تو اس زمانے کی جو سائنس تھی نا اس کو فلسفہ کہتے تھے, ٹھیک ہے نا. اس کے اندر تھوڑی بہت جو ہے وہ سائنٹیفک آج کل کی سائنس والی چیزیں بھی ہوتی تھیں, اور باقی چیزیں جو ہے نا وہ بس سوچتے رہتے تھے, فکر کرتے رہتے تھے, غور کرتے رہتے تھے چیزوں کے اوپر, اور اپنی تھیوریز بناتے رہتے تھے. یہ اس زمانے کی سائنس تھی جس کو فلسفہ کہتے تھے, ٹھیک ہے. تو یہ معتزلہ وغیرہ نے جو ہے نا یہ فلسفیانہ قسم کے اعتراضات بنائے تھے کہ جی ڈسٹنس اتنا نہیں ہوگا تو پھر کیسے نظر آئے گا, اور یہ ہے وہ ہے فلانا ڈھمکانا. تو حضرت کہہ رہے ہیں کہ یہ خواہ مخواہ کی فلسفیانہ شبہات انہوں نے بنا دیے تھے, تو اس کی کوئی ضرورت ہی نہیں ہے. اہل سنت والجماعت کا مسلک یہ ہے کہ آخرت میں حق تعالیٰ کی رؤیت و زیارت ان سب شرائط سے بے نیاز ہوگی, نہ کسی جہت اور سمت سے اس کا تحقق تعلق ہوگا, کہ اللہ تعالیٰ سامنے ہوں گے تو نظر آئیں گے, اگر انسان کے پیچھے ہوں گے تو نظر نہیں آئیں گے, اوپر ہوں گے تو نظر نہیں آئیں گے, نیچے ہوں گے تو نظر نہیں آئیں گے. بھائی یہ ساری چیزیں جو ہے نا اس وقت دے ول ناٹ میٹر, ٹھیک ہے نا, یہ ساری ارریلیونٹ ہو جائیں گی, ٹھیک ہے. تو جہت اور سمت سے اس کا کوئی تعلق نہیں ہوگا, نہ کسی خاص شکل و صورت اور حیثیت سے اس کا تعلق ہوگا, ٹھیک ہے نا. بس نبی علیہ الصلوۃ والسلام نے جو فرما دیا اسی کے اوپر ہم نے آنکھ بند کر کے یقین کر لینا ہے اور اطمینان کر لینا ہے, ٹھیک ہے. نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا کہ جس طرح سے تم چاند کو دیکھتے ہو نا بھائی, کہ ہر ایک کو نظر آتا ہے, ایسے نہیں ہوتا کہ آگے بندہ کھڑا ہوا تھا تو اب چاند چھپ جائے گا اس کے پیچھے, بھائی چاند اوپر ہوتا ہے, ہر بندہ اس کو ایسے دیکھ سکتا ہے کہ گویا کہ اس کو ایک بالکل پرسنل اور پرائیویٹ ویو چاند کا مل رہا ہے, ہے نا. کوئی کسی کے راستے میں رکاوٹ نہیں بن سکتا, کوئی چیز جو ہے وہ اس کو روک نہیں سکتی. تو آپ صلی اللہ علیہ وسلم نے اس ایگزامپل کے ذریعے سے سمجھایا کہ قیامت کے دن تم اللہ کو ایسے دیکھو گے, ٹھیک ہے نا. تو اب بات سمجھ میں آ گئی کہ ہاں بھائی بس دیکھیں گے, نظر آ جائیں گے اللہ تعالیٰ, اب اس میں تفصیل میں جانے کی کوئی ضرورت نہیں ہے, ٹھیک ہے. انتظار کرو, جب وہ وقت آئے گا تو تمہیں خود سب کچھ پتا چل جائے گا نا. تو بس اتنا ہی ہے, اہل سنت والجماعت کا یہی رویہ ہوتا ہے ان عقائد کے بارے میں. روایات حدیث سے یہ مضمون اور بھی زیادہ وضاحت سے ثابت ہے کہ دیکھیں گے, ٹھیک ہے. اب یہ معتزلہ اور اس قسم کے لوگ جو ہوتے ہیں نا, یہ حدیث کا ہی انکار کر دیتے ہیں یا کچھ اور ہی اس کا معنی بنا لیتے ہیں, تو اس وجہ سے خامخواہ کے مسئلے کریٹ کر لیتے ہیں. اچھا, البتہ اس رویت و زیارت میں اہل جنت کے مختلف درجات ہوں گے. یہ ہے اصل میں ہمارے لیے ریلیونٹ بات, یہ والا پوائنٹ ہمارے لیے ریلیونٹ ہے کہ رویت و زیارت میں اہل جنت کے مختلف درجات ہوں گے. بعض کو یہ زیارت ہفتہ وار جمعے کو حاصل ہوگی, جمعے کے جو مقام ہے اس سے بھی یعنی جمعے کی کیسی کیسی فضیلتیں آئی ہیں حدیث کے اندر، ان میں سے ایک فضیلت یہ بھی ہے کہ جن لوگوں کو ہفتے میں ایک دن زیارت نصیب ہوگی نا، وہ کون سا دن ہوگا؟ جمعے کا دن ہوگا، بیکاز جمعے کا دن اتنا بڑا فضیلت والا دن ہے، ٹھیک ہے؟ لیکن بعض کو روزانہ صبح اور شام، اور بعض کے لیے یہ ہر وقت ہر حال میں رہے گی۔ اللہ اکبر، کیا لوگ ہوتے ہوں گے وہ، کیا لوگ ہوں گے وہ کہ اللہ تعالیٰ ان سے گویا کہ پوشیدہ ہوں گے ہی نہیں، ہر وقت ہی اللہ تعالیٰ، جیسے کہ نعوذ باللہ بتا، ہمارا ہم تو اپنی زندگی میں اس کو تصور نہیں کر سکتے، لیکن جیسے کہ آپ کے گھر کے اندر آپ کا آپ کی اولاد ہر وقت موجود ہو، تو جب آپ کا جی چاہا آپ نے اس کو دیکھ لیا، ہے نا؟ لیکن اگر وہ کسی دوسرے شہر چلا جائے، کسی دوسرے ملک چلا جائے، تو اب جو ہے وہ آپ کو فون ملانا پڑے گا اور ویڈیو کال کرنی پڑے گی اور انٹرنیٹ آپ کا چلنا چاہیے، تب کہیں جا کر نظر آئیں گے، ٹھیک ہے نا؟ تو جس کے گھر کے اندر اولاد موجود ہے یا اس کے جو بھی چاہنے والا ہے وہ، تو پھر اس کی کیا معاملہ ہے؟ اس کو تو آپ کمپیئر نہیں کر سکتے دوسروں سے۔ تو ایسے لوگ بھی ہوں گے کہ یعنی یہ وہی لوگ ہو سکتے ہیں نا کہ جنہوں نے دنیا کی زندگی میں اپنے دل کو ایسا بنایا تھا کہ یہ اپنے رب کی یاد سے کبھی بھی غافل نہیں ہوتا تھا، یعنی یہ ہوتے ہیں اہل اللہ۔ ان کا رب، ان کا دل ہر وقت ویسے ہی اللہ کی یاد میں ہوتا ہے، ویسے ہی اللہ تعالیٰ کے ساتھ ہوتا ہے، ہمیشہ معیت میں ہوتا ہے۔ اس کو معیت کبرا کہتے ہیں، اسی کو معیت کبرا کہتے ہیں، اسی کو جو ہے نا ولایت کبرا بھی کہتے ہیں، اسی کو قلب کا یعنی فنائے قلبی، اسی کو فنائے قلبی بھی کہتے ہیں۔ یہ ساری ایک ہی چیزیں ہیں، جو جس نے دنیا کی زندگی ایسی گزاری ہوگی نا، تو اللہ تعالیٰ اس کا بالکل بدل جو ہے وہ آخرت میں ایسے عطا فرمائیں گے کہ اس وقت وہاں پر بھی جا کر کے یہ ہر وقت اللہ تعالیٰ کے دیدار میں ہوں گے، کبھی بھی نہیں یعنی محروم رہیں گے۔ تو اب یہ ہمارے اوپر ہے، کیونکہ یہ ہم سے یہ اس کا تعلق ہے، تو ہمیں چاہیے کہ ہم اس دنیا کے اندر جو ہے نا اس کی کوشش کر لیں، محنت کر لیں اس کے اوپر کہ جو اللہ تعالیٰ نے وقت دیا ہے اس کو ضائع کرنے کی بجائے، اور اللہ کی نافرمانی اور گناہوں کے اندر اور خواہ مخواہ کی ضد اور ہٹ دھرمی والی باتوں کے اندر لگا دینے کی بجائے جو ہے نا اس محنت کو ہم کر گزریں، ٹھیک ہے؟ اللہ کی یاد کی محنت، تاکہ ہمارا دل بھی اللہ کی یاد میں جاری ہو جائے۔ ہمارے مشائخ نے ایک اور بھی بات حدیث مبارکہ سے نقل کرتے ہوئے غالباً حضرت جی نے اپنے بیانات میں بتائی تھی کہ، یا امام غزالی رحمۃ اللہ علیہ کو غالباً کوٹ کیا تھا، کہ جو اس دنیا میں بد نظری کرتا ہے نا، اللہ کے حکم کے خلاف اپنی آنکھوں کو استعمال کرتا ہے، ہر بد نظری کے بدلے میں اس کو اللہ تعالیٰ کے دیدار سے محروم کیا جائے گا قیامت کے دن، ٹھیک ہے؟ ہر بد نظری کے بدلے میں اس کو اللہ کے دیدار سے محروم کیا جائے گا، ٹھیک ہے؟ تو یہ جو کمی آئے گی نا دیدار کے اندر، یہ کمی کیوں آئے گی؟ یہ اسی وجہ سے آئے گی کہ ہم اس دنیا میں نا آنکھوں کا، نگاہوں کا گناہ کرتے تھے، ٹھیک ہے؟ یا اللہ تعالیٰ سے غفلت میں زندگی گزارتے تھے نا، تو اسی وجہ سے پھر یہ محرومی ہوگی، اگرچہ کہ جنت میں ہوں گے، باقی نعمتیں مل رہی ہوں گی، ٹھیک ہے نا؟ یہ نہیں ہے کہ جنت، بھائی یہاں پہ کافروں کی بات بھی تھوڑی ہو رہی ہے، کافر کو تھوڑی جنت میں جائے گا، یا تو ایمان والوں کی بات ہو رہی ہے جو کہ جنت میں جائیں گے نا، لیکن ایمان والوں میں بھی تو یہی بات ہے کہ جی یعنی there is always more to do نا، right؟ یعنی آگے کے درجات جو ہیں یہ بہت سارے، بہت درجات ہیں جن کو کہ پانے کے اندر ہمیں فکر کرنے کی ضرورت ہے۔ تو ایسا نہیں ہے کہ بس یہ کر تو لیا، بس اب چلو اب ڈرامے دیکھتے ہیں، اب عالم بن تو گئے، عالمہ بن تو گئے، ہاں بھائی کلاس لے تو نہیں، مولانا صاحب کو ایک گھنٹے سے جو ہے وہ برداشت کر تو رہے ہیں، ہے نا؟ اب چلو جا کر کے اپنا فون کھولتے ہیں اور اس کے اوپر جو ہے نا وہ اب ذرا کچھ ڈرامے دیکھ لیتے ہیں، ایک گھنٹہ سن سن کر کے جو ہے نا ہمارا دماغ پک گیا ہے مولانا صاحب کو، ہیں تفسیر کی کلاس کو، چلو اب چل کے ذرا ڈرامہ دیکھتے ہیں تاکہ ہم فریش ہو جائیں، تاکہ ہم فریش ہو جائیں، ٹھیک ہے؟ تو اگر یہ کریں گے نا تو پھر جنت میں پہنچنا ہی مشکل ہو جائے گا۔ یہ تو پہنچ کر کے اللہ کا دیدار میں کمی تو دور کی بات، اگر اس قسم کا ایٹیٹیوڈ ہم دین کے بارے میں رکھیں گے نا کہ دین سے تو ہم انفریش ہو چکے ہیں، अब हम ड्रामे और सीरियल देख करके फ्रेश हो जाएं, या फिर वो लेटेस्ट टॉक ऑफ द टाउन जो चल रही है खानदान के अंदर या मुल्क के अंदर या दुनिया के अंदर, अब उसको सुन करके हम फ्रेश हो जाएं, तो ये एटीट्यूड जब है ना, फिर वो कहीं परमानेंट रुकावट ना बन जाए हमारे लिए। ठीक है, तो इन चीज़ों का ख्याल करना चाहिए। ये छोटे मोटे गुनाह नहीं होते, ये अल्लाह ताला के साथ जो है ना, अल्लाह ताला की गैरत को ललकारने वाली बातें होती हैं। ठीक है, बहुत ज़्यादा एहतियात करने की जरूरत है। मुराकबे में जितना वक्त गुजारेंगे, इसका भी हजरत जी ने फरमाया था। जी, हजरत जी ने बड़ी ज़बरदस्त बात फरमाई थी उस बयान के अंदर, सूरह रहमान की तफसीर के अंदर। तो वो उन हालात के तहत, ठीक है ना, कि बीवी को छोड़ करके, क्योंकि वहाँ पे अजवाज की बात हो रही थी ना सूरह रहमान के अंदर, ठीक है, तो बीवी को बिस्तर पे छोड़ करके जो मुराकबा करते होंगे, ठीक है, तो वो उस खास सिचुएशन वालों के लिए थी। ठीक है, अब इसका मतलब ये नहीं है कि जी अब आप जो है ना वो अजवाजी जो जिम्मेदारियाँ हैं तो उनको छोड़ दें और कहें कि मैं तो जी मुराकबा करूँगा या मैं मुराकबे करूँगी ताकि हर वक्त अल्लाह ताला की दीदार में रहूँ। तो भाई ये तो नहीं होता ना, फिर उसके बाद अल्लाह ताला की दीदार नहीं, मतलब जो अल्लाह ताला ने जिम्मेदारियाँ लगाई हैं ना, तो उन जिम्मेदारियों को पहले पूरा करेंगे फिर मुराकबा करेंगे तो फ़ायदा होगा, उनको छोड़ करके मुराकबे करेंगे तो उल्टा ही हो जाएगा सारा का सारा। ठीक है, तो हजरत जी की बातों की बड़ी तफसील होती है। हजरत जी बहुत बड़े हैं, बहुत बड़े, और बड़ों की बातों की हमेशा तफसीर की ज़रूरत पड़ती है। बिना तफसीर के बड़ों की बात ऐसे ही उठा करके अप्लाई करना शुरू कर देंगे ना, तो उल्टा ही हो जाएगा, जैसे कि सर होता है हमारे साथ। अगर इससे तौबा कर लें तो भी दीदार से महरूम हो जाएंगे। तौबा के फिर बहुत सारे दर्जात होते हैं ना। ठीक है, तो जो बदनजरी करी है तो उससे तौबा, ये मजमून चल रहा है सूरह फुरकान के अंदर। ठीक है, जिसके अंदर ईमान वालों की तौबा का जिक्र है, काफिरों की तौबा का जिक्र है ना, वमन आमना बिल्लाहि वबिल यौमिल आखिर, क्या वमन आमना बिल्लाहि वअमिला अमलन सालिहा। ठीक है, तो वहाँ पे ये सारी डिटेल चल रही है कि तौबा के फिर, यानी एक इंसान तौबा करता है, गुनाह छोड़ देता है, ठीक है, तो अल्लाह ताला उसके तमाम गुनाहों को माफ़ कर देते हैं और उसके साथ आगे जो है वो उसके नेकियां बस पाइल अप होनी शुरू हो जाती हैं। और एक शख्स है जो कि ऐसी तौबा करता है कि उसके बाद वो अल्लाह ताला से ऐसा जुड़ता है, ऐसे नादिम और शर्मिंदा होता है अपनी पुरानी जिंदगी के ऊपर कि जो पिछले गुनाह थे उन गुनाहों को नेकियों में तब्दील कर दिया जाता है। क्या मतलब? कि जो उसने पुरानी बदनजरियां करी थी ना, वो ऐसा अल्लाह ताला को मनाता है, ऐसा आंसू बहाता है कि उसके उन बदनजरियों को जो है खुश नजरियों के अंदर तब्दील कर दिया जाता है। तो ऐसे शख्स के लिए तो फिर गुमान हमारा यही है कि फिर उसकी रोयत इलाही के अंदर कमी नहीं होगी। ठीक है, लेकिन जो एक जमहूर का एक एक, एक इसके ऊपर एक नजरिया है ना, वो ये है कि ऐसी तौबा हर बंदा करता नहीं है ना, यानी करने वालों में से भी हर बंदा ऐसी तौबा नहीं करता कि उसके गुनाहों को कन्वर्ट कर दिया जाए नेकियों के अंदर। ठीक है, तो इस वजह से जो आम तौबा करने वाला बंदा होता है, जो कि ऑफ कोर्स वो भी एक जबरदस्त काम है कि उसने तौबा कर लिया है, तो उसके साथ ये होगा कि भाई जो उसने पहले गुनाह किए थे ना, तो उस गुनाह की उसको सजा तो और शक्ल में तो नहीं मिलेगी कि आंखों के अंदर सीसा डाला जा रहा है, पिघला हुआ तांबा डाला जा रहा है, ये सब तो नहीं होगा उसके साथ, लेकिन उसमें और दूसरों में एक फर्क भी तो होता है ना, है ना भाई। जिन्होंने अपनी निगाहों की सारी जिंदगी हिफाजत करी, ना महरम को नहीं देखा, चाहे मर्द था चाहे औरत थी, ना महरम को नहीं देखा, तो उसको एक उसका अलग दर्जा रखा जाएगा ना। और इसने जिसने के मजे किए अपनी आंखों के दुनियावी एतबार से और फिर बाद में जाकर के तौबा कर ली, तो इसका और उसका दर्जा बराबर तो नहीं हो सकता। ठीक है ना, तो इस वजह से ना फिर महरूमी तो हो जाएगी। ठीक है, तो चले कम से कम हम तौबा तो करें ना, और फिर उसके बाद हम कोशिश रखें कि जी किसी तरह से अपने रब को ऐसे मना लें कि हमारी इन बदनजरियों को भी अल्लाह ताला जो है वो हमारे लिए कन्वर्ट कर दें। अच्छा एक मिनट आ जाए। इन्होंने एक अब लंबा मैसेज लिखा है, पहले मैं उसको खुद से पढ़ लूँ फिर उसके बाद आपके सामने। वैसे क्लास का टाइम खत्म हो चुका है, तो जो लोग किसी और छुट्टी जाना चाहते हैं तो वो जा सकते हैं। देखिए आपका जो सवाल है ना, ये आपको मेरे ख्याल में अलग भेजना चाहिए, ठीक है, क्योंकि ये बड़ा एक स्पेसिफिक कंडीशन से रिलेटेड है, जो कि बेहतर है कि क्लास में डिस्कस ना की जाए, ठीक है। अलबत्ता एक इसके अंदर जो उमूमी बात है वो ये है कि कार्टून्स के अंदर अगर कोई ऐसी चीज़ आती है बदनज़री, यानी जिसके अंदर नामहरम और हराम कल्चर वगैरह, तो ये सब बदनज़री के अंदर शामिल होगा, ठीक है ना। क्योंकि ये बदनज़री जो है ना, ये एक्चुअली और ज्यादा नुकसानदेह होती है, ठीक है ना। एक तो होता है ना कि जी आपने किसी नामहरम को देख लिया, सतर को देख लिया, ठीक है ना, तो सतर को देख लेने से जो है वो आंखों का गुनाह हो गया, ठीक है ना, नहीं देखना था, हराम था उसको देखना, ठीक है। लेकिन आपके दिल में एक एक थोड़ा सा एहसास जो है ना कि यार मैंने गलत किया ना, मुझे नहीं देखना चाहिए चाहिए था इस चीज को, ठीक है ना। यानी ऐसा नहीं है कि, माफ कीजिएगा मेरी जुबान को, कि किसी नंगी औरत को देख करके आप कभी ये चाहे कि जी मैं भी हो जाऊं, है ऐसा तो नहीं होता ना। हाँ भाई, थोड़ा आपने देखा और उसके बाद जो है वो यानी खत्म कर दिया इस मामले को, ठीक है ना। दिल में चाहत और मोहब्बत ऐसी तो नहीं पैदा होती ना कि भाई मैं भी यही यही करूं, ठीक है। तो ये बदनजरी जो है ना, ये एक लिमिटेड बदनजरी कहलाएगी, ओके। लेकिन जो हम कार्टून्स के अंदर या शोज के अंदर जो पूरा का पूरा एक, यानी चलिए कार्टून्स की बात करते हैं, शोज की बदनजरी में तो आपको कोई एतराज नहीं होगा, कोई 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 यानी वो नहीं होगा, अनक्लियर मामला नहीं होगा। लेकिन कार्टून्स के अंदर जो ये चीजें देखते हैं ना, हराम कल्चर वाली चीजें जो होती हैं, और पूरा एक एक पूरा का पूरा एक शो ही चल रहा होता है ना कार्टून के अंदर, तो इससे जो है ना वो आपके बच्चों के दिलों के ऊपर असर पड़ रहा होता है, दिलों के ऊपर, ठीक है ना। और ये बड़ी लॉन्ग टर्म यानी बदनजरी बन जाती है उनके लिए, ठीक है ना। लॉन्ग लास्टिंग किस्म का उनके ऊपर इफेक्ट पड़ रहा होता है इस चीज के जरिए से, ठीक है ना। तो कार्टून्स को जो है ना वो मत समझें कि ये तो बड़ी ही यानी इनोसेंट किस्म की और यानी कोई प्रॉब्लम नहीं है इसके अंदर, ये तो बस कार्टून ही है, नहीं भाई, ये तो लॉन्ग लास्टिंग किस्म की बदनजरी है इसके अंदर, ठीक है। तो मजबूरी जो है ना वो सिचुएशन मैंने आपको कह दिया है कि आपको अलग से पूछना चाहिए, लेकिन इन जनरल जो बात कार्टून से मुतालिक थी, इस वजह से कार्टून में बहुत ज़्यादा केयरफुल और सिलेक्टिव होने की ज़रूरत है अगर बच्चों के सामने कार्टून प्ले करने पड़ रहे हैं। तो अगर हम शॉप्स पे जाते हैं तो वहाँ तो आदमी होते हैं, तो उससे कैसे बचें? आप किसने कहा है आदमियों को देखने के लिए? आदमियों को देखे बगैर बात करें, साइड में देख करके बात करें, उनके चेहरे को देखने को किसने कहा है? कोई मजबूरी है चेहरे को देख करके, वरना आप काम काम नहीं कर सकेंगे, खरीद नहीं सकेंगे उस चीज़ को, ठीक है। तो ये जो हमारी आदत एक बनी हुई है ना कि बंदे से आई टू आई कॉन्टैक्ट के साथ ही बात करनी है, ये गंदी आदत है, बुरी आदत है, ठीक है ना। इसके बगैर दुनिया के मामला चल सकते हैं, तो हमें इस आदत के ऊपर मेहनत करने की जरूरत है कि हम नामहरम से बात करना जब पड़ जाए तो हम ऐसे बात करें कि आई टू आई कॉन्टैक्ट ना हो। दिस इज ए हैबिट जिसको कि आपको ना अब चेंज करना है, जैसे कि स्मोकिंग एक हैबिट बन जाती है ना, तो उस स्मोकिंग की हैबिट को तोड़ना पड़ता है ना फिर, ठीक है। उसी तरीके से ये एक हैबिट है आई टू आई कॉन्टैक्ट करके बात करने वाली, इस गंदी हैबिट को रिप्लेस करें, हो जाती है रिप्लेस, ठीक है ना। अल्हम्दुलिल्लाह कुछ फकीर खड़े हुए थे, फकीर पब्लिकेशंस की के स्टॉल के ऊपर अमेरिका के अंदर, खवातीन आती थी उनको बेचना होता था चीज़ें, तो एक खातून थी जरा नेक टाइप की थी, तो उन्होंने बड़े सवालात किए, बहुत कुछ पूछा, बहुत कुछ किया, राइट। बड़ी देर तक जो है ना वो पूछती रही, ये बयान वो बयान, हजरत के बारे में ये, हजरत के बारे में, फिर आखिर में कह के गई कि मैं सारा वक्त नोट करती रही कि کہ ان فقراء نے میری طرف دیکھا تک نہیں. جو سٹال کے اوپر کھڑے ہوئے فقراء تھے یہ میری تمام باتوں کا جواب دیتے رہے, تمیز کے ساتھ بات کرتے رہے, مسکرا کر کے بھی, یعنی ایک چہرے کی بشاشت کے ساتھ ہی بات کرتے رہے, لیکن میری طرف نظر اٹھا کے نہیں دیکھا انہوں نے. تو بھائی اس طرح سے بھی کام ہو سکتا ہے نا, جب دکاندار ایسے کام کر سکتا ہے تو خریدار کیوں نہیں کر سکتا؟ خریدار نے تو ویسے ہی تھوڑا سا کام کرنا ہوتا ہے, ایک دو چیزیں خریدنی ہوتی ہیں, ایک بات چلے جانا ہوتا ہے. دکاندار نے تو مستقل وہیں پہ رہنا ہوتا. ٹھیک ہے, تو بس اللہ کی محبت کی چاشنی اگر مل جائے نا تو پھر یہ ساری چیزیں بالکل آسان ہو جاتی ہیں اور یہ ہیبٹس بھی چینج کرنا پھر ممکن ہو جاتا ہے. لیکن اگر ہم چاہیں نا ادھر ذرا ٹیسٹ کرنا اور ہم ادھر ہی لگے رہے ہیں ہر وقت, ادھر سے تفسیر کی کلاس سنی ہے, اس کے بعد جا کر کے جو ہے نا وہ ویڈیوز دیکھنی شروع کر دی اور ہاں میں ہاں ملانی شروع کر دی, تو پھر ہم ہمیشہ ہی محروم رہیں گے اس سے. اور پھر ایک وقت آئے گا جب کہ ہم بھی چل بسیں گے جیسے کہ باقی سارے چل بسے, ہم بھی چل بسیں گے. ٹھیک ہے, اور کیا کہہ رہی ہیں؟ جی ہاں بالکل, اللہ کا شکر ادا کریں کہ وہ ابھی پھر بھی اس کو برا لگ رہا ہے. تو یہ جو ہے نا بیوقوفی کے دن میں چلے, اب اتنا پوچھ رہی ہیں بھائی یہ جو ڈاکٹر, میں ایک بات ایک جنرل بات آپ کو بتا دیتا ہوں, ٹھیک ہے نا, ذرا کان کھول کر کے سنیں, بہت غور سے سنیں. سنا ہے آپ نے کبھی یہ غیر مقلد کون ہوتے ہیں؟ غیر مقلد اہل حدیث بھی جن کو کہتے ہیں, غیر مقلد پتا ہے نا سب کو غیر مقلد کیا ہوتا ہے. غیر مقلد وہ ہوتے ہیں کہ جو کہ علماء کی نہیں مانتے, ٹھیک ہے نا, یہ علماء جنہوں نے ڈگریاں لی ہوئی ہوتی ہیں, دس دس سال مدرسے میں پڑھا ہوتا ہے, پھر اس کے بعد سالوں جو ہے نا انہوں نے دارالافتاء میں کام کیا ہوتا ہے, مدارس میں کام کیا ہوتا ہے. یہ غیر مقلد لوگ جو ہے نا یہ ان پہ ٹرسٹ نہیں کرتے. یہ کیا کہتے ہیں کہ وی ہیو ٹو گو ٹو دا سورسز, وی ہیو ٹو گو ڈائریکٹ ٹو دا سورسز, لرن آن آر اون, خود سے ہمیں چیزیں سیکھنی ہوں گی. ہم جو ہے وہ ان جو مشہور لوگ ہیں نا اس, یعنی جو مولوی ٹائپ کا طبقہ ہوتا ہے, ہم ان کے اوپر ٹرسٹ نہیں کرتے. سب کو غیر مقلدی یہ تو کہتے ہیں نا, ہم علماء پہ ٹرسٹ نہیں کرتے, ہم نے تو یہ ڈائریکٹ قرآن اور حدیث کو پڑھنا ہے اور اسی میں سے ہم نے مسائل خود نکالنا ہے, ٹھیک ہے نا. تو دین کے معاملے میں ہم کہتے ہیں نہیں, آپ ایسا نہیں کریں بھائی, علماء جو ہیں وہ ٹرسٹ وردی لوگ ہیں, ہم ان کو جانتے ہیں, جھوٹ نہیں بولتے ہیں, ماشاء اللہ تقویٰ والے لوگ ہوتے ہیں, تحقیق کری ہوئی ہوتی ہے, ہم ان پہ ٹرسٹ کر سکتے ہیں, ٹھیک ہے. لیکن اس وقت ایک بات سن لیں, غور سے سن لیں, دنیاوی معاملات کے اندر, دنیاوی فیلڈز میں, اسپیشلی میڈیکل فیلڈ میں, اسپیشلی میڈیکل فیلڈ میں, اس وقت ہم سب کو غیر مقلد بننا پڑے گا, ہم سب کو غیر مقلد بننا پڑے گا. کس فیلڈ میں؟ دین میں نہیں, دنیا میں, خصوصاً میڈیکل فیلڈ میں, ٹھیک ہے. ہم ان لوگوں کی باتوں پہ نہیں ٹرسٹ کر سکتے کیونکہ یہ لوگ ٹرسٹ وردی نہیں ہیں, ان کا کوئی دین دنیا کوئی ایمان کہتے ہیں نا کوئی ان کا نہیں ہے, right? حتیٰ کہ ان میں جو اچھے بھی ہیں نا, جو دیندار بھی ہیں, ڈاکٹرز, دیندار ڈاکٹرز بھی ہیں, right? جن کو ہم اچھا سمجھتے ہیں, ہم ان پہ بھی ٹرسٹ نہیں کر سکتے. کیوں ہم دیندار ڈاکٹرز پہ ٹرسٹ نہیں کر سکتے؟ وجہ یہ ہے کہ جو دیندار ڈاکٹر ہوتے ہیں ان کو یہ نالج کہاں سے مل رہی ہوتی ہے؟ انہوں نے خود کوئی تھوڑی تحقیق کری ہوتی ہے ہمارے دیندار ڈاکٹرز نے, خود تو انہوں نے نہیں لیبورٹری میں جا کر کے ریسرچ کری ہوتی ہے نا, وہ تو ان جھوٹے کافروں کی ریسرچ کی بات ہوتے ہیں, ہے نا, ہے کہ نہیں ایسا؟ جو مسلمان دیندار ڈاکٹرز ہوتے ہیں وہ خود جا کر کے لیب میں ساری چیزیں کیا ٹیسٹ آؤٹ کرتے ہیں؟ نہیں, وہی جو ریسرچز آتی ہیں WHO سے, ورلڈ ہیلتھ آرگنائزیشن, رائٹ, وہ وہاں سے جو ریسرچز آتی ہیں انہیں کو آپ کو آگے بتا رہے ہوتے ہیں نا دیندار ڈاکٹرز, ہے نا. تو دیندار ڈاکٹرز پر مسٹرسٹ کرنے کا مطلب کیا ہے؟ کیوں آپ ان کے اوپر مسٹرسٹ کرتے ہیں؟ کیونکہ ایکچولی آپ WHO پہ ٹرسٹ نہیں کر سکتے, ٹھیک ہے نا. تو اس وجہ سے وی ہیو ٹو بیکم غیر مقلد ان دنیاوی میٹرز,
तो अब जो ये आपको डॉक्टर्स ये सारी चीजें बताते हैं ना कि जी आपका बच्चा ऐसा है और उसको ऐसे ट्रीट करना चाहिए, आप ऐसे ही नहीं इस बात को कबूल कर सकते कि हाँ जो ये कह रहे हैं आमन्ना व सदकना वो तो बिल्कुल सही कह रहे हैं, मुझे तो उनके ऊपर ईमान लेकर के आना है और मुझे तो उनकी हर बात की तस्दीक करनी है, जैसा वो कह रहे हैं मुझे वैसे ही करना है। नहीं, यू हैव टू डू योर ओन रिसर्च, यू हैव टू यूज योर ओन ब्रेन्स, कॉमन सेंस एंड ब्रेन्स एंड रिसर्च, यू हैव टू गो फॉर मल्टीपल ओपिनियंस, राइट, और फिर आपको अपना रास्ता खुद बनाना होगा इसके अंदर। आप इनकी कहीं भी बकवास के ऊपर एज इट इज नहीं बिलीव करके अपनी औलाद को बर्बाद नहीं कर सकते हैं, ना अपने आप को बर्बाद कर सकते हैं। ये ट्रस्टवर्दी नहीं है, अगर नेक भी हैं फिर भी ट्रस्टवर्दी नहीं है, क्योंकि ये खुद तहकीक नहीं कर रहे, ओरिजिनल तहकीक नहीं होती इनकी, ये उधर ही से लेकर के आ रहे होते हैं सारी बात। बात समझ में आ रही है कुछ? हाँ या ना, कोई तो कहे। ठीक है, रिकॉर्डिंग इंशाल्लाह होगी, उसको आप बाद में सुन लीजिएगा, अगर किसी को ये बात जरा सर पे से गुजर गई है ना, कोई बात नहीं, होता है, बहुत सारी डीप किस्म की बातें हैं ये, तो गौर से सुन लीजिएगा। ठीक है, चले आप क्या कहना चाह रही हैं लिख दें, हैंड रेस किया है आपने। अस्सलामु अलैकुम।